यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा विभिन्न क्षेत्रका विज्ञहरूसँगको परामर्श बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी। आज थप 201 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या 2300। कोरोना भाइरसका कारण आज थप 1 जनाको मृत्यु, मृत्यु हुनेको संख्या 9 पुग्यो। आन्तरिक राजस्व विभागद्वारा करदाताले भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद आगामी असार 7 गतेसम्म थप। र भारतको आसाम राज्यमा भारी वर्षापछि पहिरो जाँदा 20 जनाको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा लकडाउनका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा विज्ञहरूसँग परामर्श गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छलफलमा उप प्रधानमन्त्री, परराष्ट्र मन्त्री र स्वास्थ्य मन्त्री सहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्य विज्ञ तथा सामाजिक अभियान कर्मी सहभागी रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। सरकारले यही जेठ 32 गतेसम्म लकडाउन कायम गरेको र यही बीचमा भारत लगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ। नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 9 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा रहेका दोलखाका 76 वर्षीय पुरूषको आज मृत्यु भएपछि कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 9 पुगेको जानकारी दिनुभयो। मृतक व्यक्ति यही जेठ 13 गते मस्तिष्कघात भई काठमाडौँ मेडिकल कलेजमा भर्ना हुनुभएकोमा जेठ 15 गते स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरी आईसीयूमा उपचारका क्रममा आज निधन भएको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। यसैगरी आज थप 201 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 2300 पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 179 जना पुरूष र 22 जना महिला गरी 201 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म 64 जिल्लाका 2130 जना पुरूष र 170 जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसैगरी आज थप 12 जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कुल 278 जना उपचारपछि निको भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले आज जनकपुर अस्पतालबाट 5 जना, टेकु अस्पताल काठमाडौँबाट 1 जना, युनिफाइड कोविड 19 अस्पताल बलम्बुबाट 1 जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट 5 जना कोरोना मुक्त भई घर फर्किएको जानकारी दिनुभयो। हालसम्म 222 जना पुरूष र 56 जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या 2000 नागेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनु भएको छ। अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउण्डेशनको पहलमा आज उपलब्ध गराइएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्य अवस्थाका बिरामीहरूलाई उपचारका लागि आइसोलेसन कक्ष स्थापना गरी त्यहाँ राखिने बताउनुभयो। उहाँले संक्रमित भएका मध्ये 80% बिरामी सामान्य अवस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भनेर अब नयाँ नीतिमा जाने स्पष्ट गर्नुभयो। पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भाइरस ट्रान्सपोर्ट मीडिया नहुँदा रूकुम पश्चिममा स्वाब संकलनमा समस्या भएको छ। भारत तथा देशका विभिन्न ठाउँबाट आएका व्यक्तिहरूलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखिए पनि जिल्लामा भीटीएम नहुँदा क्वारेन्टाइनमा रहेका 1025 जनाको अझै कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो। यसैबीच मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले 200 भीटीएम खरिद गर्न लागि जानकारी दिनुभयो। जुम्लामा कोरोना भाइरसको संक्रमण फैलन नदिन 3 दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले आज बिहान 9 बजेदेखि शुक्रबार राति 12 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्लाधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीलाई कड़ाभन्दा कड़ा सजाय दिन सरकार दृढ़तापूर्वक लागेको बताउनु भएको छ। छुवाछुत विरूद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले जघन्य घटनाका अपराधीलाई कार्यवाही गर्न सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट गर्नुभयो। सन्देशमा प्रधानमन्त्री ओलीले जातीय छुवाछुत विभेद वा छुवाछुतको पीड़ामा परेको निश्चित समुदायको मात्र नभए हरेक व्यक्ति परिवार समाज र राष्ट्रको समस्या रहेको भन्दै जातीय छुवाछुतका पीड़ितको मानवाधिकार संरक्षण गर्न हिंसा अन्त्य गर्न सम्पूर्ण व्यक्ति परिवार समाज र सम्बन्धित सबै निकायहरूलाई संवेदनशील हुन आग्रह गर्नुभएको छ। आन्तरिक राजस्व विभागले कोरोना भाइरसको संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताले बुझाउनुपर्ने कर तथा आय विवरण र ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद बढ़ाएर आगामी असार 7 गतेसम्म थप गरेको छ। यसअघि विभागले कर तथा आय विवरण कर दाखिला गर्नुपर्ने म्याद यही जेठ मसान्तसम्म तोकेको थियो। विभागले आज एक सूचना जारी गरी कर विवरण र दाखिला गर्नुपर्ने म्याद बढ़ाएर आगामी असार 7 गतेसम्म थप गरेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही जेठ 25 गते भित्र कर तिर्न निर्धारित समयावधि तत्काल फिर्ता गरी समयावधि थप गर्न सरकारसँग माग गर्नुभएको छ। सभापति देउवाले आज एक वक्तव्य मार्फत करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको भएको बताउनुभयो। कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नु परेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर नभएको पनि सभापति देउवाले आरोप लगाउनुभयो। विश्व बैंकले कोविड 19 संकट विद्युत क्षेत्रको संचालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब 12 अर्ब रूपियाँ उपलब्ध गराउने भएको छ। बैंकको कार्यकारी बोर्डले विकास नीति ऋण अन्तर्गत नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक विकासका सम्भावनाहरूलाई दृष्टिगत गरी नीतिगत प्रमुख विषय नियमन तथा संस्थागत सुधार गर्न आज ऋण स्वीकृत गरेको अमेरिकाको वाशिङटन डीसी स्थित बैंकको प्रधान कार्यालयले जनाएको छ। नेपालको जलस्रोतको उपयोग गर्दै विद्युतको क्षेत्रीय बजारमा वृहत एकीकरण गर्न तथा नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता सुधार, प्राधिकरणको नियमन दायरा विस्तार, त्यसको स्वायत्तता, पारदर्शिता, जवाफदेहिता एवं पुनः संचालनमा सघाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको अवधि लम्बदै गएको भए पनि बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने सम्बद्ध निकायहरूले जनाएका छन्। संवाददाता केशव ढुंगानाको रिपोर्ट।
बजारमा दाल, चामल, चिनी लगायतका दैनिक उपभोग्य वस्तु आपूर्तिको व्यवस्था सहज तुल्याउन सरकार माताहतका निकायहरू क्रियाशील रहेका छन्। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लकडाउनको समयमा समेत अत्यावश्यक वस्तुको आपूर्ति तथा खरिद प्रक्रिया सहज तुल्याएको जनाएको छ। अहिले चामल, दाल, चिनी, मैदा लगायतका खाद्य वस्तुको पर्याप्त मौजदात रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी बताउनुहुन्छ।
1,60,000 क्विन्टल चामल छ, चिनी छ 500 क्विन्टल जति, तिते फापर पनि छ, दालहरू हामी 210 मेट्रिक टन किनेकोमा अलिकति घटेको छ, 3,000 मेट्रिक टन गहुँ किन्ने हाम्रो टार्गेट हुन्छ, अगाडि बढिरहेका छौँ, हामीसँग सञ्चित पनि छ, आपूर्ति रोकिएको पनि छैन।
कम्पनीले लकडाउन शुरू भएपछि देशका विभिन्न स्थानमा रहेका डिपो तथा बिक्री केन्द्रबाट घरयासी परियोजनका लागि भने 10% छुटमा खाद्यान्न बिक्रीको व्यवस्था मिलाएको छ। निजी कम्पनी एवं आयातकर्ताहरूसँग पनि अहिलेको माग धान्न सक्ने गरी खाद्यान्न मौजदात रहेको र नियमित रूपमा खाद्यान्न आयात समेत भइरहेको बताउनुहुन्छ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी।
हामीले दुर्गमको लागि चाहिँ आवश्यकता अनुसार बाँड्छौँ नै, सुगममा चाहिँ स्थानीय तहको बकायदा सिफारिस नभएसम्म हामी दिनेनौँ र निजी क्षेत्रले पनि हामीसँग पर्याप्त मौजदात अहिले पनि छ, आपूर्ति रोकिएको छैन भन्नुभएको छ र वाणिज्य विभागले आयात अनुमति दिएको रेकर्ड हेर्दाखेरि पनि 300 भन्दा बढी आयातकर्ताले लकडाउन अवधिमै आयात गरेको रेकर्डले देखाउँछ।
बजारमा नुन, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी 6 महिनासम्मको माग धान्ने गरी सञ्चित रहेको र नुनको आयात पनि जारी रहेको जनाएको छ। कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ।
नुन चाहिँ हामीसँग छ, नुनको आयात चाहिँ रेगुलर छ अहिलेसम्म, चिनी अलिकति मात्रै छन् किनभने हामीलाई पर्मिसनले यसपालि 10,000 मेट्रिक टन मात्रै ल्याउने पर्मिसन दिएको हो. मैले पिठो सुजीहरू पनि हामीले चिराएको छौँ. हामी कहाँ आएको उपभोक्ताहरूलाई चामलहरू दिएका छौँ. नेपाल सरकारको निर्देशन भयो मैले राहतको कार्यक्रम सञ्चालन गर्दा हामी चामल उपलब्ध गराएका छौँ.
निरन्तर रूपमा घुम्ती पसल तथा सहुलियत पसलहरू सञ्चालन गरी दैनिक उपभोग्य वस्तुको अभाव हुने छैन भनी उपभोक्तालाई आश्वस्त पार्ने काम समेत भइरहेको सम्बद्ध निकायले जनाएका छन्। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
वाओ, रियलमै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एन्टिसिको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। लकडाउनका अवधिमा जिल्ला प्रशासन कार्यालय बाराले पसलहरू खोल्ने समय तालिका तोकेको छ। जिल्ला सुरक्षा समितिको बैठकले बारा उद्योग वाणिज्य संघ तथा किराना व्यापार संघले तोकेको समय तालिका अनुसार व्यवसायको प्रकृति अनुसार आलो पालोको समय तालिका मिलाई व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो। यसैगरी बिना काम घरबाट बाहिर ननिस्कन सबै जिल्लावासीहरूलाई आग्रह समेत गरिएको छ। विभिन्न जिल्लामा कोविड 19 संक्रमण फैलिँदै गएपछि मनाङ जिल्ला प्रवेशमा रोक लगाइएको छ। मनाङ प्रवेश नाका नासु गाउँपालिकाको बैठकले एम्बुलेन्स बाहेकका अन्य सवारी साधन प्रवेशमा रोक लगाएको हो। मुलुकका करिब 64 जिल्लामा कोविड 19 संक्रमण पुष्टि भइसकेकाले मनाङमा संक्रमण भित्रन नदिन यस्तो निर्णय गरिएको नासु गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो। भारतबाट फर्किनेहरूको संख्या बढेसँगै प्रदेश नम्बर दुईमा क्वारेन्टाइन व्यवस्थापनको काम चुनौतीपूर्ण बन्दै गएको छ। फरक फरक ठाउँबाट आएका व्यक्ति सबैलाई एकै ठाउँमा राख्दा क्वारेन्टाइन स्थलबाटै कोरोना संक्रमण हुने सम्भावना समेत बढेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
प्रदेश नम्बर दुईमा अहिले 15,000 संख्यामा विभिन्न जिल्लाका क्वारेन्टाइनहरूमा भारतबाट आएका नेपालीहरू बसेका छन्। भारतको कोरोना प्रभावित शहरहरू दिल्ली मुम्बईबाट आएकाहरूमा कोरोनाको उच्च जोखिम भएकाले सबैलाई क्वारेन्टाइनमा राख्ने काम भएको छ। यसका बावजुद पनि क्वारेन्टाइनको सही व्यवस्थापन नहुँदा नहुनेलाई संक्रमण फैलिने जोखिम उच्च रहेको छ। क्वारेन्टाइनको उचित व्यवस्थापन नभएको खण्डमा पर्ने असरका बारेमा प्रादेशिक अस्पताल जनकपुरका कोरोना फोकल पर्सन डाक्टर जामुन प्रसाद सिंह।
सामान्यतया क्वारेन्टाइनमा चाहिँ शंकाको घेरामा रहेको व्यक्तिहरूलाई राखिन्छहरू अब जन्ती आए जस्तो बराती जस्तो एक ठाउँमा सुत्ने एक ठाउँमा खाने दिशा दिशा परिवर्तन मात्रै तर्जिमा गर्ने अनि इन्फेक्सन प्रिभेन्सनको सामान्य कुराहरूको व्यवस्था भएन भने त्यो क्वारेन्टाइन आफैमा एउटा हजार्ड हुने जान्छ।
समुदायमा कोरोनाको संक्रमण नफैलियोस् भन्नका लागि क्वारेन्टाइनको सुरक्षा व्यवस्था कस्तो रहेको छ भन्ने जिज्ञासामा धनुषाका प्रमुख जिल्ला अधिकारी
धेरैवटा क्वारेन्टाइन बनाएको छन्। त्यसै गर्दा सबै ठाउँमा भने जति नै पर्याप्त संख्यामा पुगेको त छैन। तै पनि सुरक्षा कर्मीहरूलाई नेपालको अलिक चाहिँ दिइरहेको छ। क्षेत्रीय क्वारेन्टाइनमा नेपाली सेनाले नै सुरक्षा दिएको छ। तर आवश्यकता अनुसार आएर हामीले सुरक्षा कर्मीहरू पठाएको छौँ। समस्या त्यस्तो केही छैन।
प्रदेश नम्बर दुईका विभिन्न जिल्लाहरूमा भारतबाट आउने नेपालीहरूको संख्या बढेसँगै क्वारेन्टाइन तथा आइसोलेसनका साथै परीक्षणको दायरा बढाउँदै लगिएको छ। प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर राम प्रसाद घिमिरे
क्वारेन्टाइनको क्षमता पनि बढाइरहेका छौँ एकातिर भने अर्कोतिर संक्रमित बढेसँगै हामीले यो परीक्षणको दायरा पनि बढाइरहेका छौँ। परीक्षणको दायरा बढाउने सन्दर्भमा अहिले यो प्रदेशमा वीरगञ्जमा 47 पनि छ, जनकपुरमा पनि अहिले सञ्चालन चाहिँ भइरहेको छ। त्यसरी अहिले राजविराजमा पनि रियल टाइम PCR यो जनकपुरमा जस्तै त्यसको चाहिँ स्थापना गरिसकेका छौँ।
कोरोनाको महामारीबाट आफू र आफ्नो परिवार तथा समुदायलाई जोगाउनका लागि क्वारेन्टाइनमा बस्नेहरू आफै नै बढी सजग र सचेत रहन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
दाङको मसुट खोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घुराईबाट भारतका लागि छुटेको भारतीय ट्रकले सोहित दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा ट्रक चालक भारत निवासी भलदेव सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वका सबैजसो देशमा देखा परेको कोरोना भाइरसबाट मृत्यु हुनेहरूको संख्या 383,000 भन्दा बढ़ी पुगेको छ। हालसम्म संक्रमितको संख्या 64,83,000 भन्दा बढ़ी पुगिसकेको छ भने कोरोना भाइरसको उपचारपछि डेको भएर घर फर्कनेको संख्या 30,89,000 नागेको छ। कोरोना भाइरसको अत्याधिक मारमा परेको अमेरिकामा कुल संक्रमित 18,81,000 भन्दा बढ़ी हुँदा 1,08,000 भन्दा बढ़ीको मृत्यु भएको छ। ब्राजिलमा संक्रमितको संख्या 558,200 नागेको छ भने 31,300 भन्दा बढ़ीको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा 2,08,700 भन्दा बढ़ी संक्रमित हुँदा 5,834 जनाको मृत्यु भएको छ भने 1,500 भन्दा बढ़ी निको भएर घर फर्किएका छन्। इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुल्ला गर्ने भएको छ। कोरोना भाइरस महामारीका कारण लकडाउन गरेको इटालीले 3 महिना पहिले युरोपसहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो। युरोपमा कोरोना भाइरसका कारण धेरै प्रभावित भएको इटालीमा हालसम्म 33,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। अन्तर्राष्ट्रिय उडानहरू इटालीका मुख्य शहरहरू मिलान, रोम र नेपल्समा हुनेछन्। लकडाउनका कारण इटालीमा ऐतिहासिक क्षेत्रहरू, रेस्टुरेन्ट, होटल तथा अरू पर्यटकीय गतिविधिका क्षेत्रहरू बन्द गरिएका थिए। दक्षिण कोरियाले कोरोना भाइरसका बिरामीको उपचारका लागि एन्टीभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ। संयुक्त राज्य अमेरिकाले अस्पतालहरूमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ भने जापानले पनि यो औषधिको प्रयोगलाई अनुमति प्रदान गरेको छ। दक्षिण कोरियामा रेमडेसिभरका सम्बन्धमा भइरहेको अनुसन्धानले बिरामी निको हुने समयका निकै कमी आएको देखाएको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस औषधिको आयातका लागि अमेरिकी कम्पनी जाइलिडसँग परामर्श गरिरहेको जनाएको छ। दक्षिण कोरियामा कोरोना भाइरसबाट 11,590 जना भन्दा बढ़ी संक्रमित भएका र 270 भन्दा बढ़ीको मृत्यु भएको छ। भारतको मुम्बई शहरमा 119 वर्षपछि सामुद्रिक चक्रवातले व्यापक प्रभाव पार्ने सम्भावनाका बीच त्यहाँ सुरक्षात्मक उपायहरू अप्नाउन थालिएको छ। निसर्ग नामक चक्रवात अरब सागरमा विकसित भई मुम्बईतर्फ अघि बढ़िरहेको मौसमविदहरूले बताएका छन्, जसका कारण अहिले मुम्बईमा व्यापक वर्षा भइरहेको समाचारमा जनाइएको छ। 120 किलोमिटर प्रति घण्टाको वेगमा हावाहुरीसहित मुम्बईको तटीय क्षेत्र नजिकै चक्रवात आइरहेको बताइएको छ। मुम्बईमा 1,00,000 भन्दा बढ़ीलाई सुरक्षित स्थलमा सारिएको जनाइएको छ। भारतको उत्तर पूर्वी राज्य असममा भारी वर्षापछि पहिरो जाँदा 20 जना जतिको मृत्यु भएको छ। दक्षिणी असमका कचर, हेलाकाँडी र करीमगंज जिल्लामा पहिरोले जनधनको क्षति भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। रसियाका अधिकारीहरूले एउटा थर्मल प्लान्टबाट 20,000 टन डिजेल चुहिएर साइबेरियाली नदीमा मिसिएको भन्दै आपतकालीन स्थितिको घोषणा गरेका छन्। वातावरणविदहरूले यस संकटको तत्काल समाधानका लागि ठोस पहल गर्न रसियाली अधिकारीहरू समक्ष आग्रह गरेका छन्। विश्व वन्यजन्तु कोष WWFले मंगलबार नदी सतहमा रहेको डिजेल रोक्न अस्थायी बाँध बनाइएको भन्दै त्यसको प्रशंसा गरेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश एक बाहेक बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशका प्रदेश नम्बर 1 बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा विभिन्न क्षेत्रका विज्ञहरूसँगको परामर्श बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी। आज थप 201 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 2,300। कोरोना भाइरसका कारण आज थप 1 जनाको मृत्यु हुनेको संख्या 9 पुग्यो। आन्तरिक राजस्व विभागद्वारा करदाताले भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद आगामी असार 7 गतेसम्म थप र भारतको आसाम राज्यमा भारी वर्षापछि पहिरो जाँदा 20 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था नमस्ते।